الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین، پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں. اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر سمجھ کر اس پر عمل کرنے کی توفیق عطا فرمائے. ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم عالی شان ہے، تم میں سے قیامت کے دن میرے سب سے زیادہ قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھنے والا. اللہ رب العالمین ہم سب کو کثرت کے ساتھ تلاوت کلام پاک بھی، ذکر و اذکار بھی، اور نبی پاک صلی اللہ علیہ وسلم کی ذات اقدس پر درود بھیجنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. صلات و سلام علیکا یا سیدی یا رسول اللہ وعلی آلکا و اصحابکا یا سیدی یا حبیب اللہ. آج کے ہمارے اس پروگرام میں مہمان قبلہ مفتی حسان صاحب ہیں. آپ کو خوش آمدید کہتے ہیں حضرت، کیسے ہیں؟ مزاج گرامی اچھے ہیں. تلاوت کلام پاک کے جیسے ہم بیرون نماز تلاوت کی جاتی ہے، نماز کے اندر بھی قرآن پاک کو پڑھا جاتا ہے، تو آدمی جب سورتیں مختلف رکعتوں میں پڑھتا ہے تو اس کے حوالے سے کہ بیچ میں کتنی سورتوں کو وقفہ دے کر دوسری رکعت میں پڑھنا، یا اس کی کوئی مقدار ہے، کوئی اس کی لمٹ ہے؟ مطلب ایک سورت سورہ کافرون پڑھی، بیچ میں سورہ نصر وہ چھوڑ دیتا ہے، پھر آگے تبت یدا شروع کرتا ہے، یا پیچھے اگر چلے جائیں تو بعد بڑی بڑی سورتوں کا بھی وقفہ آتا ہے، تو اس چیز کا بھی کیا خیال رکھنا نمازی کے لیے اہم ہوتا ہے؟
تلاوت قرآن مجید فرقان حمید کے کچھ احکام تو وہ ہیں کہ نماز میں ان کا برقرار رکھنا یہ ضروری ہے، کہ جیسے مثال کے طور پر تلفظ کا ٹھیک ہونا، مخارج کا ٹھیک ہونا، یہ چیزیں ضروری ہیں. تجوید کے جو واجبات ہیں جس کا تعلق نماز سے بنتا ہے تو ان کا لحاظ رکھنا ضروری ہے. اور کچھ چیزیں وہ ہیں کہ جو قرآن مجید فرقان حمید کے آداب میں سے ہیں، قرآن مجید فرقان حمید کے احکام میں سے ہیں، تو ان کا لحاظ رکھنا بھی ضروری ہے. البتہ اس سے اتنا ہوگا کہ نماز ہو جائے گی، اور لیکن یہ بعض صورتوں میں مکروہ تنزیہ ہوگا، بعض صورتوں میں مکروہ تحریمی ہوگا. اب رہا یہ مسئلہ کہ درمیان میں کوئی ایک صورت چھوڑ دینا، تو یہاں دو صورتیں ہیں. یعنی ایک تو یہ ہے کہ جو صورت آپ نے پڑھی اس کے بعد والی جو صورت ہے وہ پہلی صورت کے مقابلے میں بڑی ہے، یعنی پہلی صورت کے مقابلے میں کم از کم اس میں تین آیتیں زیادہ ہیں، تو اس صورت میں حکم یہ ہے کہ آپ اس کو چھوڑ سکتے ہیں. جیسے مثال کے طور پر کسی نے وہ تین پڑھی، وہ تین وہ زیتون، یہ پڑھنے کے بعد اب جو اگلی صورت ہے وہ ہے سورہ اقرا بسم ربک الذی خلق، سورہ علق ہے، اور سورہ علق جو ہے وہ تقریباً وہ تین سے دگنی ہے، بڑی ہے. تو اب اگر یہ پڑھے گا تو دوسری رکعت پہلی رکعت پر بڑی ہو جائے گی،
ٹھیک ہے؟
تو اب اس کو چھوڑ کے یہ انا انزلناہ فی لیلۃ القدر اس کو پڑھتا ہے تو اس میں کوئی حرج نہیں ہے،
ٹھیک ہے؟
لیکن اگر دوسری سورت جو ہے وہ چھوٹی ہے، بڑی نہیں ہے، یعنی تین آیتوں کی مقدار بڑی نہیں ہے، جیسے مثال کے طور پر کوئی شخص اذا جاء نصر اللہ والفتح پڑھتا ہے اور اس کے بعد تبت یدا کو چھوڑ کے سورہ اخلاص پڑھ لیتا ہے، تو یہ مکروہ ہے، یعنی مکروہ تنزیہ ہے، ناپسندیدہ ہے، اس طرح اسے نہیں کرنا چاہیے. البتہ اگر اس نے دو سورتیں چھوٹی چھوڑ دیں، جیسے مثال کے طور پر کسی نے سورہ کافرون پڑھی، سورت الکافرون کے بعد اگر وہ تبت کی ادا پڑھتا ہے تو یہ مکروہ تنزیہ ہے، ناپسندیدہ ہے. لیکن اگر یہ سورہ نصر بھی چھوڑ دیتا ہے اور سورہ تبت کی ادا بھی چھوڑ دیتا ہے اور پھر اس کے بعد سورہ اخلاص پڑھتا ہے، تو چونکہ دو سورتوں کا فاصلہ درمیان میں آ گیا تو اس طرح سے پڑھنے میں حرج نہیں ہے، یہ پڑھ سکتا ہے.
یعنی کچھ زیادہ فاصلہ آ جائے تو پھر حرج والی بات نہیں،
جی دو یا دو سے زیادہ سورتیں ہوں تو ان کو چھوڑ سکتا ہے. ایک سورت کے چھوڑنے میں بس یہ دیکھا جائے گا کہ وہ پہلی صورت کے مقابلے میں بڑی ہے تو اسے چھوڑ سکتے ہیں ورنہ اسے نہیں چھوڑ سکتے ہیں.
ٹھیک ہے. اچھا اس طرح کچھ صورتیں ہی بڑی ہوتی ہیں, اب اس کا آغاز سے کچھ پڑا اور بیچ میں کافی ایک رکوع اور اس سے کوئی زیادہ اس کی مثل چھوڑ دیا پھر آخر سے کچھ پڑا,
وہ پڑھ سکتے ہیں, اس میں حرج نہیں ہے. اس میں ایک یا دو آیتیں چھوڑ کے یوں نہیں پڑھنا چاہیے.
ٹھیک ہے.
لیکن زیادہ چھوڑ دیا تو اس میں حرج نہیں ہے, پڑھ سکتے ہیں.
فرضوں کے اندر ایک ہی سورت کا تکرار کرنا سب رکعتوں میں, جو بھی اس کی دو رکعتوں میں تلاوت ہوتی ہے, اس کے بارے میں کیا حکم ہے؟
فرضوں کے اندر ایک ہی سورت کا تکرار یہ بھی مکروہ تنزیہی یعنی ناپسندیدہ ہے. یعنی کسی نے پہلی رکعت کے اندر مثال کے طور پر سورہ کافرون پڑھی تو اب اگلی رکعت کے اندر بھی وہ سورۃ الکافرون پڑھے, یہ اچھا نہیں ہے, پسندیدہ نہیں ہے, تبدیل کر کے اسے پڑھنا چاہیے. ہاں نوافل کے اندر اگر وہ ایک ہی سورۃ کی تکرار کرتا ہے کہ مثلا تمام رکعتوں کے اندر سورہ اخلاص پڑھتا ہے یا تمام رکعتوں کے اندر سورۃ الکافرون پڑھتا ہے یا تمام رکعتوں کے اندر سورہ فلق سورہ ناس پڑھتا ہے تو اس میں حرج نہیں ہے, کر سکتا ہے ایسا. لیکن یہ اصول یاد رہے ہمیشہ کہ علامہ سمہودی رحمۃ اللہ تعالیٰ علیہ نے یہاں بڑی خوبصورت بات یہ ارشاد فرمائی ہے کہ ہر چیز بدل بدل کے ہونی چاہیے. جیسے مثال کے طور پر درود پاک ہم پڑھتے ہیں,
جی جی,
تو درود پاک جب ہم پڑھیں تو مختلف صیغوں کے ساتھ پڑھیں, کیونکہ ایک ہی صیغہ ہم پڑھتے رہیں گے تو بعض اوقات اس میں ہماری توجہ نہیں رہتی اور بعض اوقات جو ہے وہ جو ذوق ہوتا ہے وہ برقرار نہیں رہتا. اسی طرح قرآن مجید فرقان حمید کی جو تلاوت کا معاملہ ہے تو اس میں بھی یہی معاملہ ہے کہ بندہ بدل بدل کے صورتیں پڑھتا رہے گا تو اس کی توجہ اس کی طرف رہے گی. ورنہ بہت سے لوگ ایسے ہوتے ہیں کہ ان کی زبان پر جیسے انہوں نے سورہ فاتحہ ختم کی تو خود بخود سورہ اخلاص جاری ہو جاتی ہے.
اچھا, ہم بھی پڑھتے ہیں.
جی, ایک تو ہے نا اس کی محبت کی وجہ سے پڑھنا, اور ایک ہے چونکہ عادت ایسی بن چکی ہے کہ سورہ کوثر سورہ اخلاص یا اس طرح کی صورتیں زبان پہ جاری ہو جاتی ہیں, وہ پھر ذوق اور توجہ ان کی نہیں ہوتی. اسی طرح جیسے علامہ سمہودی رحمۃ اللہ تعالیٰ نے فرمایا کہ اللہ نے عبادتوں کی مختلف نوعیں رکھی ہیں,
کچھ رکعتوں کے اعتبار سے بھی
انواع الگ الگ رکھی ہیں, چیزیں الگ الگ رکھی ہیں. جیسے ایک ہی طرح کی عبادت بندے پر نہیں کی گئی کہ نماز ہی پڑھتا رہے, بلکہ روزے کے ذریعے اللہ کی عبادت, قرآن مجید فرقان حمید کی تلاوت کے ذریعے اللہ کی عبادت, اسی طرح بزرگان دین کے مزارات پہ جانا, حضور علیہ السلام کے در کی حاضری, تو یہ مختلف قسم کی عبادتیں ہمارے پر اس لیے مقرر کی گئیں تاکہ ہمارا ذوق بھی برقرار رہے, توجہ بھی برقرار رہے. ایک ہی طرح کی چیز, ایک ہی طرح کی عبادت جو ہے وہ مقرر نہیں کی گئی کہ ہما وقت یہی عبادت کی جائے, بلکہ چینج ہو جاتی ہیں, مختلف ہو جاتی ہیں. اس سے بندے کا ذوق برقرار رہتا ہے, عبادت کی طرف اس کا دل لگا رہتا ہے. تو اس لیے نفل کے اندر جائز تو ہے کہ ایک ہی صورت کی تکرار کی جائے, لیکن اگر بدل بدل کے کریں گے تو اس سے توجہ آپ کی نماز کی طرف رہے گی.
اور یاد بھی کرنا چاہیے, کوشش کرنی چاہیے کہ زیادہ سے زیادہ صورتیں یاد ہوں. اور جب آدمی جیسے آپ نے کہا کہ ابتدائی سورہ ادھر ولدالین کیا اور قل ہو اللہ احد یاد آ گیا,
بہت سو کا شروع ہو جاتا ہے بس.
اچھا, یہ یوں ہی شروع ہو جاتا ہے,
بتاتے ہیں کہ بھئی وہ کچھ اور پڑھنے کی جگہ جو ہے خود بخود شروع ہو گیا.
اچھا, یہ چلیں ایک مسئلہ, تو اب یہ شروع تو ہو گیا, اب قل ہو اللہ احد یا قل ہی نکل گیا زبان سے, اور نیت یا دل میں تھا کہ ابھی پڑھنی ہے کچھ اور صورت, اس دفعہ چلیں بدل بدل کے پڑھ رہے ہیں, لیکن اب صورت شروع ہو چکی ہے تو اب کیا اس کو یہاں سے تبدیل کر لیں؟
نہیں, مسئلہ یہ ہے کہ صورت جو ہے جو آپ نے شروع کر دی, اب اس کا حق متعین ہو گیا, اب آپ نے اسی کو پڑھنا ہے, دوسری صورت نہیں پڑھیں گے, اس کی اجازت نہیں ہے. حتیٰ کہ نماز میں الٹا قرآن پاک پڑھنا یا نماز کے علاوہ بھی پڑھنا, یہ جان بوجھ کے پڑھیں گے تو مکروہ تحریمی ہے, یعنی گناہ ہے.
الٹے مطلب؟
الٹے سے مراد جیسے مثال کے طور پہ پہلے سورہ ناس پڑھی, پھر سورہ فلق پڑھ رہا ہے, سورہ اخلاص پڑھ رہا ہے, پھر سورہ تبت یدا, یعنی اس طریقے سے الٹا پڑھ رہا ہے, تو اس کو پڑھنے کی اجازت نہیں ہے. بلکہ جان بوجھ کے جو پڑھے گا تو سیدنا عبداللہ بن مسعود رضی اللہ عنہ فرماتے ہیں کہ اس کے بارے میں خوف ہے کہ اللہ اس کے دل کو پلٹ دے. تو اس طرح جان بوجھ کے اگر کسی نے کیا تو مکروہ تحریمی ہے, گناہ ہے, لیکن بہرحال نماز اس کی ہو جائے گی کیونکہ یہ تلاوت کا واجب ہے. یہاں علماء یہ ارشاد فرماتے ہیں کہ اگر کسی نے پہلی رکعت کے اندر سورۃ الناس پڑھی تو اب اس کے لیے حکم یہ ہے کہ وہ دوسری رکعت میں بھی سورۃ الناس ہی پڑھے گا.
اچھا,
اب ایسا نہیں ہو سکتا کہ وہ دوسری رکعت کے اندر سورہ فلق پڑھے, بلکہ اس نے سورۃ الناس پڑھنی ہے, کیونکہ الٹا قرآن پاک جان بوجھ کے پڑھنا یہ گناہ ہے. اچھا, اب یہاں پر جو آپ نے بات کی اس حوالے سے یہ لکھا علماء نے, فقہ کرام نے, کہ کسی نے پہلی رکعت کے اندر مثال کے طور پر سورہ الم تر کیف فعل ربک بأصحاب الفیل, سورۃ الفیل کسی نے پڑھی, اب ہونا یہ کہ آگے کی صورتیں اس نے پڑھنی ہیں، لیکن اتفاق سے اس کی زبان پر علم نشرح لک صدرک جاری ہو گیا، بلکہ علم نشرح پڑھ لیا اس نے، ایک ہی لفظ اس نے پڑھ لیا، تو اب ہے تو الٹا، یعنی اس نے الٹ کر کے پڑھا ہے، لیکن اب حکم یہی ہے کہ اس نے اسی کو پڑھنا ہے، آگے اس نے یہ نہیں کرنا کہ اب اس کو چھوڑ کے کوئی اور صورت پڑھے، کہ اب جب اس کی ابتدا کر دی ہے تو اب اس کا حق متعین ہو چکا ہے، اسی کو پورا کرے گا بھی.
ٹھیک ہے، یعنی یہ ان چیزوں کا نماز کے اندر بہت زیادہ خیال رکھنا ہے. یعنی گناہ آپ نے فرمایا کہ یہ الٹی ترتیب، گناہ یہ اور کیا سجدہ صاحب بھی لازم ہوگا؟
نہیں، اس سے نماز پہ یوں فرق نہیں پڑے گا کہ نماز ہو جائے گی، کیونکہ یہ ہے تلاوت کے واجبات میں سے. تلاوت کے بہت سارے واجبات وہ ہیں کہ جو صرف تلاوت سے تعلق رکھتے ہیں، اور بعض چیزیں وہ ہیں کہ جن کا تلاوت کے اعتبار سے حکم نماز پر بھی آتا ہے، جیسے کسی نے سین شین کو تبدیل کر دیا، حروف ایسے تبدیل کیے کہ جس سے معنی تبدیل ہو گیا اور معنی فاسد ہو گیا، تو پھر اس صورت میں نماز فاسد ہو جاتی ہے. تو وہ جو قرآن کے احکامات ہیں، تجوید کے احکامات ہیں، ان سے نماز میں بھی فرق پڑے گا، لیکن بہت ساری چیزیں وہ ہیں کہ جس سے نماز پر فرق نہیں پڑے گا، نماز ہو جائے گی، لیکن اس طرح کرنا یہ گناہ کا سبب بنے گا.
ٹھیک ہے، یہ محسن عباسی ان کی طرف سے سوال ہے. یہ بھائی کہتے ہیں کہ آپ نے کہا کہ رکعتوں میں صورت جو مختلف پڑھی جائے فرائض وغیرہ میں، تو ظہر کی جو چار سنتیں ہوتی ہیں اس میں ایک ہی صورت پڑھ سکتے ہیں؟
پڑھ سکتے ہیں، اس میں فرض کے اندر ممنوع ہے، فرض میں نہیں پڑھ سکتے.
یعنی فرض میں مکروہ تنزیہ جو ہے، باقی نوافل سنت موقعہ غیر موقعہ سب
پڑھ سکتے
ہیں، ایک ہی صورت جو ہے وہ پڑھ سکتے ہیں. ناظرین آپ کی کال بھی ہیں ہمارے اس پروگرام میں، تو بلا تاخیر ان کو شامل کرتے ہیں، دیکھتے ہیں کہ مدنی چین کے ناظرین کیا پوچھنا چاہتے ہیں.
میرا مفتی صاحب سے یہ سوال تھا کہ اگر فرض کریں جماعت ہو رہی ہے اور پہلی صف میں کچھ جگہ ہے موجود ابھی مزید نمازیوں کے لیے، اب پیچھے ایک بندہ اکیلا کھڑا ہے دوسری صف میں، تو اب جو نیا نمازی ہے وہ پہلی صف میں کھڑا ہوگا یا جو اکیلا نمازی کھڑا ہے دوسری صف میں اس کے ساتھ شامل ہوگا؟ برائے مہربانی جواب ارشاد فرما دے.
ٹھیک ہے، اور مزید کال.
مفتی صاحب کی بارگاہ میں عرض ہے کہ اگر عشاء کی نماز اقضاء زیادہ ہو، بندہ حافظ بھی ہو، تو کیا سورت اخلاص ہر رکعت میں پڑھ سکتے ہیں اور وتر کی آخری رکعت میں دعا قنوت بھی آتی ہو، لیکن یہ دعا ربنا آتنا فی الدنیا پڑھ سکتے ہیں؟ براہ کرم جواب عشاء فرما لیجئے.
چلیں آپ کا بھی سوال شامل کرتے ہیں. ربنا آتنا تو کوئی دعا نہیں ہے، ربنا آتنا فی الدنیا حسنا، ان چیزوں کا بھی خیال رکھنا چاہیے. دو سوال ہیں، ایک تو کر جو قضا چکی ہوئی نمازیں، اس سے پہلے جو بھائی نے پوچھی کہ پہلی صف میں جگہ خالی، دوسری صف میں ایک ہی آدمی آ کے کھڑا ہوگا، تو اب پہلی صف کو مکمل کریں یا ہم اسی جو دوسرے میں ایک ہی آدمی آ کے کھڑا ہوگا اس کو کریں، اس کے ساتھ کریں؟
جی، اس میں جو صورت ہے دونوں طرح کے احکام جو ہے وہ کتب کے اندر موجود ہیں، وہ اس طریقے سے کہ ویسے تو حکم یہ ہے کہ صف کو ہی مکمل کرنا ہے،
ٹھیک ہے،
اگر کسی نے اگلی صف کو خالی چھوڑ دیا ہے تو اس صف کو آگے جا کر اس نے مکمل کرنا ہے، بلکہ یہاں تک فقہ کرام نے لکھا ہے کہ اگر مثال کے طور پہ وہ پیچھے اس طرح کھڑا ہو گیا ہے کہ اس کو یعنی کچھ صف آگے جگہ موجود ہے اور پیچھے لوگ کھڑے ہو گئے ہیں، تو وہ ان کے آگے سے بھی گزر کر اگلی صف کو مکمل کرے گا،
ٹھیک ہے،
ٹھیک ہے. اگر امام کے پیچھے ہے تو امام کا سترا ویسے ہی جو ہے وہ مقتدیوں کے لیے کافی ہوتا ہے، تو ان کے آگے سے گزر کے اس نے صف کو مکمل کرنا ہے، تو جو اگلی صف ہے اس کو مکمل کی جائے گا، مکمل کیا جائے گا، اس کو پورا کیا جائے گا، اس نے اپنا حق خود چھوڑ دیا ہے.
ٹھیک ہے، اور یہ جو کہہ رہے ہیں پیچھے جو اکیلا کھڑا ہوا ہے،
اکیلے کھڑا ہونا ہی نہیں چاہیے.
شاید ایک سوال ہے جو عام طور پہ لوگوں میں مشہور بھی ہے، ابھی اکیلا آدمی نماز نہیں پڑھ سکتا، آگے سے کوئی پیچھے کسی کو بلائے،
اس صورت میں ہے دیکھیں کہ کوئی شخص آیا اور اگلی صف مکمل ہے،
پوری
مکمل ہے، تو اب اس کے لیے ویسے حکم یہ تھا کہ کسی ایسے شخص کو آگے سے وہ پیچھے کی طرف لے گا کہ جسے یہ معلوم ہو کہ پیچھے آ کے اس کے ساتھ وہ صف کے اندر کھڑا ہو سکتا ہے، یعنی جو شرعی مسئلہ جانتا ہو اور شرعی مسئلے پر عمل کی نیت سے وہ پیچھے کی طرف آ جائے گا تو وہ آگے سے پیچھے لے کے اس کو کھڑا کر سکتا ہے اپنے ساتھ. لیکن جو ہمارا دور ہے اس میں ایک تو لوگوں کو اس چیز کا علم نہیں ہوتا، معلوم نہیں ہوتا، اول تو اگر آپ آگے سے کسی کو لیں گے تو ہو سکتا ہے کہ وہ جھگڑا کرے کہ آپ نے میری نماز ہی توڑ ڈالی، یا پھر اگر وہ آپ کے ہاتھ لگانے پر اشارہ کرنے پر پیچھے آ گیا تو ممکن ہے کہ وہ آپ کی اطاعت و فرما برداری کے اندر آیا ہو، آپ کی بات مانتے ہوئے آیا ہو، तो इस सूरत में भी उसकी नमाज फासिद हो जाएगी। तो इसलिए अब हमारे जमाने के अंदर उलमा ने हुक्म दिया कि खुद बंदा पीछे खड़ा हो जाए, किसी को आगे से पीछे ना ले, सिर्फ उसी सूरत में कि जैसे मिसाल के तौर पे उलमा हैं और उनको ये मसला पता होता है, तो वो ऐसे अफराद मौजूद है तो फिर उनको आगे से वो पीछे ले ले, वरना आगे से पीछे किसी को ना ले, खुद पीछे खड़ा हो जाए।
ठीक है, तो ये लेने का भी कोई खास, कंधे पे हाथ रखना है या खींचना है क्या?
कंधे पे हाथ रखेंगे या इशारा कर सकते हैं तो इशारा
इस तरह का, यानी हम कर लिया जाए, और जो पीछे आ रहे हैं वो इस नियत से आए कि ये शरीयत का हुक्म,
शरीयत का हुक्म,
इसलिए मैं इसके साथ दे रहा हूँ। तो बहरहाल आजकल तो बहुत मुश्किल है,
बहुत मुश्किल है, यानी इसमें तो ये होता है
यानी कहीं खतरा हो वो नमाजी ना तोड़ दे, आगे
ही करेगा, लड़ाई हो जाएगी। इसीलिए उलमा ने फरमाया ना कि हर एक से इस तरह नहीं करेगा, उसी से कि जिसको शरई मसला मालूम हो। जैसे मिसाल के तौर पर सफ बनी हुई होती है,
ठीक है,
और तरीकेकार ये होता है कि जो इमाम की तरफ है उसको मुकम्मल किया जाए। अब्बास होकर जैसे एक शख्स यहाँ खड़ा हुआ है, इमाम साहब यहाँ पर है, और यहाँ पे कोई शख्स आता है और वो जगह दरमियान में छोड़ देता है बाज़ औक़ात, तो अब हुक्म शरा तो ये है कि हम उसको पकड़ के इस तरफ कर सकते हैं कि शरीयत सबको मुकम्मल किया जाए शरीयत के मसले पर अमल करने के लिए, और वो शख्स भी
हो सकता है
हो जाए इस तरफ। लेकिन नतीजा क्या होगा कि अगर उसको इस तरीके से करेंगे तो वो हमें या तो लड़ना शुरू कर देगा,
नमाज तोड़
या नमाज तोड़ बैठेगा।
ठीक है, ठीक है। बहरहाल हर हुक्म शरी है, उसको नाफिज भी कैसे करना है, किसको कैसे समझाना है, ये भी एक अपना बहरहाल इसका तरीकाकार है। तो आसान अंदाज से कोशिश यही की जाए इस तरह के मामलात में उलझा भी ना जाए, बल्कि अपने ही आपके मस्जिद के अगर इमाम साहब आलिम साहब हैं, मुफ्ती साहब हैं, तो आप बिल्कुल उनके सामने बिठा कर यूं भी मसला शरी जो है वो पूछा जा सकता है, किसी दूसरे की रहनुमाई भी की जा सकती है। कज़ा नमाजों के मुतालिक सवाल किया है अब मदनी मुन्ने ने कि इसमें उमूमन एक ही सूरत की तकरार होती है, एक ही सूरत फर्जों में ही पड़ी जाती है, तो
असल में देखें कोई उज़र नहीं है। मसला ये है कि जो कज़ा नमाजों की कसरत होती है उसमें तख़फीफ वहाँ दी गई कि जिस तख़फीफ का फ़ायदा हो।
ठीक,
जैसे मिसाल के तौर पर रुकू की तीन तस्बीहों की जगह एक पढ़ ली,
सही,
और सजदे की तीन तस्बीहों की जगह एक पढ़ ली, तहियात है उसके बाद दुरूद इब्राहिमी अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलिही इतना पढ़ लिया, इसी तरह दुआए कुनूत का इन्होंने बयान किया कि अल्लाहुम्मा रब्बना आतीना फिद दुनिया हसना ये पढ़ ली उसकी जगह। तो ये तख़फीफ़ात हैं जिसका फ़ायदा मौजूद है कि बंदा जल्दी जल्दी अपनी कज़ा नमाजों से फारिग हो जाए। लेकिन अब ये सूरत एक ही पढ़ना, तो इसमें कोई तख़फीफ़ नहीं है ऐसी कि जिससे कज़ा नमाजें जल्दी हों। यानी पहली रकात में अगर वो इन्ना अतोइना कल कौसर पढ़ लेता है और अगली के अंदर सूरह इखलास पढ़ लेता है तो मसला फिर भी हल हो जाएगा। पहली रकात में वो असर पढ़ लेता है, दूसरी में इन्ना अतोइना कल कौसर पढ़ लेता है या सूरह इखलास पढ़ लेता है तो उतनी ही देर लगेगी और इस मकरूह से भी बंदा बच जाएगा। तो कज़ा नमाजों में भी इस तरह ना किया जाए कि एक ही सूरत की तकरार की जाए।
अच्छा, ये तख़फीफ़ हमारे यहाँ जो बयान की जाती है और लोग उसको समझना चाहते भी हैं, आमतौर पर उस तरह नमाज पढ़ते भी हैं, कुछ लोग ये समझते हैं कि शायद कज़ा नमाज का तरीका ही यही है। एक आदमी मेरे पास ऐसे में आए तो वो कहने लगे कि मैं आम रूटीन के हिसाब से जो नमाजें पढ़ी जाती हैं वैसे ही कज़ा भी पढ़ लूँ अगर तो कोई मसला होगा, क्योंकि इसको याद रखना मेरे लिए बड़ा मुश्किल हो रहा है। मैंने क्या याद रखना भाई, तो कह रहे वो तीन की जगह एक तस्बीह पढ़नी है, अत्तायात यहाँ तक पढ़नी है और दुआए कुनूत में यहाँ पढ़ना है, तो भाई मैं सीधी सीधी जैसे आम नमाज पढ़ता हूँ तो वैसे ही अपनी कज़ा पढ़ लूँ, तो ऐसा क्या है?
तो कल्बे मौजू हो गया, यानी जो मकसूद था वो उल्टा हो गया।
जी हाँ,
यानी दिया इसलिए गया था कि आसानी पैदा हो जाए,
उसके लिए मुश्किल हो
कर दिया, तो ये को जरूरी नहीं है, बल्कि जिसके ऊपर कम हो और वो जल्द से जल्द अदा कर सकता है तो उसे इस तरह करना भी नहीं चाहिए।
उसी तरह ही नमाज
उसी तरीके से नमाज पढ़े, जैसे तीन दफा सुभान रब्बिल अज़ीम वो पढ़ेगा तो इसको सुन्नत पर अमल करने का सवाब मिलेगा, तस्बीह पढ़ने का सवाब मिलेगा, दुरूद इब्राहिमी पूरा पढ़ेगा तो सुन्नत पर अमल करने का उसे सवाब मिलेगा। तो इसलिए ये नहीं है कि ये इख्तियार करना जरूरी ही जरूरी हो, ये उसके लिए है कि जिस पर बहुत ज्यादा नमाजें हैं तो फिर इस सूरत में उसके लिए आसानी है कि वो इस तरीके से कर
बेहतर ये कि इस पे अमल करता रहे, वरना वो भी अगर अपनी रूटीन वाइज पढ़ता जाए तो
कोई मसला नहीं। वैसे जैसे आमतौर पर लोग पढ़ते, ऐसा नहीं होता कि हमारे यहाँ अल्लाह करे ऐसा हो कि किसी का जहन ऐसा बने कि जल्द से जल्द मुझे जो है अपनी कज़ा नमाजें पढ़नी है, वरना आमतौर पर जिनको कज़ा अदा करने का जहन होता भी है तो वो यही करते हैं कि हर नमाज के साथ एक नमाज पढ़ते हैं।
ठीक,
तो इसमें तो कोई मुश्किल काम नहीं होता एक नमाज पढ़ने में। यानी अगर आप एक नमाज पढ़ेंगे और इसमें इन रियायतों का फायदा उठाएंगे तो एक मिनट का फर्क पड़ेगा,
ज्यादा
इससे ज्यादा नहीं पड़ेगा। या 2 मिनट का फर्क पड़ जाएगा, तो इससे बेहतर है कि जब आप एक ही पढ़ रहे हैं तो पूरी पूरी पढ़ें जिस तरीके से नमाज पढ़ी जाती है।
तो जिसके जिम्मे कजा नमाजें हों तो उसको ये तरीका ये भी अपनाएं कि हर नमाज में एक एक अगर वो कजाएं,
ये भी दुरुस्त तरीका ठीक है, लेकिन अच्छा कोशिश यही करें कि जल्द से जल्द अपनी कजा नमाजें ये अदा कर लें।
ठीक है, यानी इस पे इनारे के मुझे हर नमाज के साथ एक ही पढ़नी और बकिया फिर जो है वो बाद में ताखिर उसमें करता रहे, जल्द से जल्द कोशिश करनी चाहिए। और इसमें फिर ये भी गुफ्तगू आती है आमतौर पर कि नवाफिल वगैरह या दीगर कसरत से आदमी आमतौर पर जो नवाफिल बाज़ूकात पढ़ने का एक जहन होता है, तो ऐसे जिसके जिम्मे इतनी कजा नमाजें हों तो वो नवाफिल की जगह उसको तरजीह दे क्या करें?
इसमें देखिए बाज़ नवाफिल तो वो हैं कि जो मुकर्रर हैं, जिनका वक्त ही वापस नहीं आएगा, जैसे नमाजों के बाद के नवाफिल होते हैं,
ठीक है,
ज़ोहर के बाद के 2 नफिल हो गए, मगरिब के बाद के नफिल हो गए, तहज्जुद के नफिल हो गए, इशराक और चाश के नफिल हो गए, ये मुकर्रर है, एक दफा निकल गए तो फिर ही कभी भी नहीं मिलेंगे, अब अगले दिन के मिल जाएंगे, उस दिन के नहीं मिलेंगे। तो ऐसे नवाफिल में भी इजाजत तो इस बात की है कि अहम यही है कि कजा नमाजें अदा करें जबकि ज्यादा हों, लेकिन अगर ये नवाफिल पढ़ता है तो इसके पढ़ने में कोई हर्ज नहीं है, इंशाल्लाह इसका भी फायदा क़यामत के दिन होगा।
माशाल्लाह जी, मजीद कुछ सवालात की तरफ बढ़ते हैं। कॉल,
मेरा नाम सभीस्तान से, मुफ्ती साहब से मेरा सवाल है कि इंसान थका हुआ हो अगर वो बैठ के नमाज पढ़े आया कि इसका सवाब खड़े होने के बराबर होगा या नहीं, इंसान को खड़े होकर नमाज पढ़ना जरूरी है?
थका हुआ है और वो बैठ के नमाज पढ़ना चाहते हैं।
देखें बैठ के नमाज कौन सी नमाज आप पढ़ रहे हैं ये देखा जाएगा, जो फर्ज नमाजें हैं या जो वाजिब हैं जैसे वितर है, दुआए नमाज ईदेन वगैरह है, ये वाजिब हैं, इसी तरह सुन्नत फजर जो करीब वाजिब है तो सुन्नत मौकदा लेकिन इसकी ताकीद बहुत ज़्यादा है, तो ये नमाजें खड़े होकर पढ़ना ज़रूरी है, इनमें जो क़ियाम है वो फ़र्ज है, इनके बगैर जो है वो नमाज आपकी होगी नहीं, यानी अगर आप क़ियाम पर कुदरत रखते हैं खड़े हो सकते हैं तो फकत थकावट इस बात का उजर नहीं है कि ये नमाजें आप बैठ कर अदा करें, तो इनको तो खड़े होकर ही आपने पढ़ना है। और इनके अलावा जो नवाफिल वगैरह हैं दीगर सुन्नतें हैं तो उसमें इस बात का इख्तियार है कि बंदा बैठ के पढ़ सकता है, अलबत्त नमाज तरावी में इख्तलाफ है उलमा का कि बैठ कर होगी या नहीं होगी, बेहतर ये कि उसे भी खड़े होकर पढ़ा जाए अगरचे कि वो बैठ के हो जाएगी, लेकिन अगर किसी ने बाकी जितनी भी नमाजें हैं यानी सुन्नत फजर के अलावा वितर और ईदेन के अलावा और फर्जों के अलावा बैठ के पढ़ी तो उसकी नमाज तो हो जाएगी लेकिन उसका सवाब उसे आधा मिलेगा, खड़े होकर सवाब पढ़ना जो पढ़ना है उस पर पूरा सवाब मिलता है।
ठीक है, और यहाँ मकसूद आमतौर पर जो लोग यही पूछते हैं भी थकन है तो अब बैठ के, तो ज्यादा वो फर्जों को भी उसमें कर रहे होते हैं, खवातीन भी बाज़ूकात इस तरह का मामला,
थकावट इस बात का उजर नहीं है कि बंदा जो है वो बैठ के नमाज पढ़ सके।
ठीक है जी, मजीद सवाल।
सईद शाहिद मुमताज़ अत्तारी चिन्नौर से अर्ज गुजार हूँ, सिलसिला दारुल इफ्ता अहले सुन्नत में मेरा सवाल एक अर्जी है कि साइडों से शहर में जैसे अजानें होती हैं और एक मस्जिद में अजान नहीं हुई, क्या अब उसमें जमात करवा सकते हैं या नहीं करवा सकते, या अजान देने का ना देने का क्या हुक्म होगा?
ठीक है, मजीद सवाल।
मेरा मुफ्ती साहब के बारगाह में ये सवाल है कि अगर एक शख्स ने नमाज पढ़ाई और उसने बुलंद आवाज से किरात करनी थी लेकिन वो भूलकर आहिस्ता आवाज से किरात करने लगा और बाद में उसे पता चला कि मैंने तो बुलंद आवाज से किरात करनी है, अब उसने बुलंद आवाज से किरात करना शुरू कर दी, तो उस पर सजदा सहव वाजिब होगा या नहीं होगा? और दूसरा सवाल यह है कि अगर अत्तहियात में भूल कर अल्हम्दुलिल्लाह पढ़ दिया तो इस हवाले से क्या हुक्म है, रहनुमाई फरमा दे, जज़ाकल्लाहु खैरा।
ठीक है, मुख्तलिफ सवालात हैं, कुछ इर्द गिर्द साइडों से अजान की आवाज़ आ रही है और ख़ास उस मस्जिद में आवाज़ अभी तक इनको नहीं आई या अजान नहीं हुई है, तो अब जमात करवाने के लिए क्या?
देखें मस्जिद जो होती है जिसमें इमाम मुकर्रर है उसमें नमाज पढ़ी जाती है तो उसमें जमात उला जो पहली जमात कहलाएगी वो वही जमात कहलाएगी कि जिसमें बुलंद आवाज से अजान दी जाए और लोग जमा होकर उसमें नमाज अदा करेंगे तो वही जमात उला कहलाएगी। अगर किसी और ने आके इमाम मुकर्रर के अलावा औरों ने आके पढ़ लिया बगैर अजान के जिस तरह ये बता रहे हैं पढ़ ली तो इससे नमाज तो उनकी हो जाएगी लेकिन इसको जमात उला नहीं कहा जाएगा, पहली जमात नहीं कहा जाएगा, पहली जमात उन्हीं की होगी कि जो बाकायदा अजान दे के उसमें तरीक़ेकार से जो जमात होती है वैसे कराएंगे तो उनकी जमात ये जमात उला पहली जमात कहलाएगी।
दूसरा सवाल, सूरह फातिहा वगैरह यानी पढ़नी थी बुलंद आवाज से लेकिन
اگر تو اتنی مقدار میں وہ پڑھ چکا تھا کہ جس سے فرض ادا ہو جاتا ہے، ما یجوز بہ الصلاۃ، یعنی سورۃ الفاتحہ کی ایک آیت پڑھ چکا یا دو کلیمے اتنے پڑھ چکا جس میں چھ دو لفظ ہیں اور دو کلیمے ہیں اور چھ حرف اس کے اندر موجود ہیں، تو ایک قول کے مطابق اتنا پڑھ لیا تو بھی اس کی چونکہ ما یجوز بہ الصلاۃ اس سے ادا ہو جاتا ہے، تو اتنا اس نے اگر آہستہ آواز میں پڑھ لیا تو اس پہ سجدہ صحب تو لازم ہو گیا۔ اب جب بھی اسے یاد آئے تو وہ آگے سے بلند آواز سے پڑھنا یہ شروع کر دے اور آخر کے اندر اس نے سجدہ صحب کرنا، یہ عام طور پہ ظاہر ہے امام کے ساتھ ہی ہوگا کیونکہ اسی نے جہر کرنا ہوتا ہے جہری نمازوں کے اندر، تو جہاں سے اسے یاد آیا کہ مجھے بلند آواز سے قرات کرنی ہے وہاں سے وہ قرات کرنا شروع کرے گا۔
ٹھیک ہے، مزید سوالات کی طرف بڑھتے ہیں۔
کتاب سے سوال یہ ہے کہ رکوع سے کھڑے ہوتے ہوئے اگر امام کے پیچھے نماز پڑھ رہے ہوں تو ربنا لک الحمد کب کہا جائے، جب مقتدی رکوع سے سر اٹھائے اس وقت یا امام کے سمے اللہ لمن حمدہ کہنے کے بعد؟
تکبیرات انتقالات ہوتی ہیں جیسے اللہ اکبر کہنا، سمیع اللہ لمن حمیدہ کہنا، اس کا حکم یہ ہوتا ہے کہ جب بندہ جہاں سے شروع ہوا ہے یعنی ایک رکن سے دوسرے رکن میں جانا شروع ہوا ہے تو اس جگہ سے وہ کہنا شروع کرے گا اور اس وقت ختم کرے گا جبکہ وہ اس رکن کو پورا کر چکا، جیسے کوئی مثال کے طور پر قیام کے اندر ہے اور اب اس کو رکوع میں جانا ہے تو اللہ کا الف یہاں سے شروع کرے گا اور بر را جو ختم کرے گا وہ رکوع میں جاتے ہوئے ختم کرے گا، اس طرح ہوگا۔ اسی طرح رکوع سے کھڑا ہو رہا ہے تو سین جو ہے اس کا جو شروع ہوگا وہ رکوع سے ہوگا اور حمیدہ جو ختم ہوگا وہ اس کا قیام کے اندر ہونا چاہیے۔ تو اللہم ربنا ولک الحمد، ربنا لک الحمد، ربنا ولک الحمد، یا اللہم ربنا لک الحمد، جو چار تسبیحات ہیں وہ اس نے پڑھنی ہیں تو وہ اس وقت شروع کرے جبکہ وہ رکوع سے کھڑا ہو رہا ہو، لیکن امام کے پڑھنے کے بعد وہ شروع کرے، یعنی امام نے شروع کر دیا سمیع اللہ لمن حمیدہ کہنا تو اس کے بعد وہ کھڑا ہونا شروع ہو اور یہ کلمات کہے اور اس وقت پورا کرے جبکہ وہ سیدھا کھڑا ہو چکا ہو۔
یعنی امام پورا کہہ لے اس کا انتظار کرے گا یا کیا کرے گا؟
نہیں، پورا کہنے کا انتظار نہیں کرے گا، وہ اس کے پیچھے پیچھے شروع کر دے گا
جیسے امام نے وہ کہنا شروع کر دیا۔ یہ فرمانے ایک سوال جو ہے نا، وہ اندھیرے میں نماز پڑھنے میں کوئی نماز میں مسئلہ ہوتا ہے؟
اس میں دو صورتیں ہیں، ایک اندھیرا ہوتا ہے جس کو ملگجا اندھیرا کہتے ہیں، یعنی
کون سا اندھیرا؟
ایسا اندھیرا کہ بالکل ہلکا ہلکا ڈیم ڈیم سا ہے، یعنی اس میں نظر آ رہا ہے اور خوف نہیں ہے۔
صحیح ہے،
یعنی ایسا اندھیرا ہے کہ اس میں بعض چیزیں نظر آ رہی ہوتی ہیں، تو ایسے اندھیرے میں اگر اس کو خوف نہیں ہے کسی چیز کا، اندیشہ نہیں ہے، تو اس میں پڑھنے میں حرج نہیں ہے۔ اور اس میں بعضوں کو ہو سکتا ہے کہ خشوع خضوع آئے، توجہ ان کی رہے اس کے اندر، تو ایسی حالت میں تو نماز پڑھ سکتے ہیں۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی احادیث طیبہ موجود ہیں کہ حضور علیہ الصلوۃ والسلام نماز پڑھا کرتے تھے، سیدہ عائشہ رضی اللہ تعالیٰ عنہا، سیدہ میمونہ رضی اللہ تعالیٰ عنہا، یہ آگے موجود ہوتی تھیں، حضور علیہ الصلوۃ والسلام سجدے میں جاتے تو وہ پاؤں سمیٹتیں، پھر حضور علیہ الصلوۃ والسلام یعنی ہاتھ لگا دیا کرتے تھے، اور پھر اس کے بعد حضور علیہ الصلوۃ والسلام جب کھڑے ہوتے تو وہ پاؤں سیدھے کر لیا کرتے تھے، کیونکہ حجرہ مبارکہ ظاہری اعتبار سے چھوٹا سا تھا، مختصر تھا۔ تو اس اندھیرے میں نماز پڑھنے میں حرج نہیں ہے، اس کے اندر پڑھی جا سکتی ہے، البتہ اگر اندھیرا ایسا ہے کہ جس سے وحشت آتی ہے، جیسے مثال کے طور پہ کوئی نماز پڑھ رہا ہے گھر کے اندر اور اچانک لائٹ چلی گئی، اب بعض اوقات لائٹ جاتی ہے تو بہت زیادہ اندھیرا ہو جاتا ہے، تو اب کسی کو وحشت آئے، ڈر لگنا شروع ہو جائے، تو پھر ایسے اندھیرے میں نماز پڑھنا مکروہ ہے، اس کی اجازت نہیں ہے کہ ایسے اندھیرے کے اندر نماز نہ پڑھے کہ جس میں اس کی توجہ مسلسل اس خوف اور اندیشے کی طرف ہی رہے کہ کوئی چیز نقصان نہ پہنچا دے۔ باقی اس کے علاوہ اگر ہلکا ہلکا سا اندھیرا ہے کہ جس میں کسی طرح کا کوئی خوف نہیں ہے، کسی طرح کا کوئی ڈر نہیں ہے، تو اس میں حرج نہیں ہے، اس میں پڑھ سکتا ہے۔
جگہ کے اعتبار سے بعض کو فرق پڑ جاتا ہے، اپنا گھر ہے، اپنا کمرہ ہے، تو اس میں وہ کیفیت ایک خوف والی وہ نہیں رہتی، کسی یا بالفر مسجد میں بھی ہیں، کوئی ہال ہے یا کسی اور بڑی جگہ پر باہر موجود ہیں تو وہاں ایک کیفیت دوسری رہتی
ہے۔ یہی ہے کہ اصل تو مسئلہ یہ کہ نماز میں توجہ برقرار رہے اور کسی چیز کا ڈر اور خوف نہ رہے۔
صحیح ہے،
تو ایسے اندھیرے میں پڑھ سکتے،
تو وہ جو نماز شروع کی ہے وہ کنٹینیو
کر
اس کو پڑھ سکتے ہیں، پھر اس
بالکل پڑھ سکتے ہیں، اس کو پڑھنا ہی چاہیے، سوائے یہ کہ اس کے اوپر اب وہ ہے ڈر لگتا ہے اس کو بہت زیادہ، اب خوف طاری ہو گیا، اسے پڑھا ہی نہیں جا رہا تو پھر وہ معذور ہو جائے گا۔
ٹھیک ہے، یہ کہہ رہے ہیں کہ آخری بدھ کے بارے میں کہ چنے وغیرہ کچھ چھولے بنائے جاتے ہیں، کچھ مختلف لوگوں میں انداز ہیں، اور اس کو یہ تعبیر کیا جاتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کو سفر کا جو آخری بدھ تھا اس میں مرض سے کچھ فاقہ ہوا تھا، ایسا کچھ ہے؟
بڑی تفصیل کے ساتھ ہماری اس پہ گفتگو ہو چکی ہے، कि आखिरी बुध को जिस बुनियाद पर मनाया जाता है और जिस तरह से मनाया जाता है, ये दोनों के दोनों गलत तरीकेकार हैं। अव्वल तो इसलिए कि आखिरी बुध का जो कॉन्सेप्ट है वो ये है कि हुजूर अलैहिस्सलाम को इसमें शिफा हासिल हुई थी, मर्ज जो था वो खत्म हुआ था या उसमें कमी वाकई हुई थी, तो ऐसा कुछ भी नहीं,
ठीक है,
यानी इसकी कोई हकीकत ही नहीं है। बल्कि उलमा ये इरशाद फरमाते हैं कि आखिरी बुध, यानी चूंकि हुजूर अलैहिस्सलाम का 12 रबीउल अव्वल को ही विसाल हुआ था, दुनिया से पर्दा फरमाया था, उससे पहले हुजूर अलैहिस्सलाम को कुछ टाइम मर्ज रहा, तो ये बुध जो था आखिरी, इसमें तो मर्ज के अंदर इजाफा हुआ था,
शिद्दत
आई थी इसके अंदर, बड़ा था वो, तो ये कॉन्सेप्ट ही गलत हो गया जिस बुनियाद पर यह किया जा रहा है। फिर इसके बाद अगर बिलफज़ल मान लें कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को इस शिफा नसीब हुई थी, तो उसका तरीकेकार कि उसमें खुशी मनाने का तरीका वही होगा कि जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पसंद हो, ना ये कि हम वो काम करें कि जिससे हुजूर अलैहिस्सलाम को तकलीफ हो और आप जो आपकी लाई हुई शरीयत है उसकी खिलाफ वर्जी हो। जैसे अब लिखा है, बारे शरीयत में भी लिखा है, दीगर किताबों में भी लिखा है कि लोग जो है उस जमाने के अंदर जंगलात के अंदर जाते थे, बागात में जाते थे, औरतें मर्द जमा होकर जो है वो सैर तफरी कर रहे हैं, तो इस तरीके से वो खुशियां मनाते थे जो खिलाफ शरा काम किए जाते थे उसमें। तो खिलाफ शरा काम करने की तो इजाजत ही नहीं है, अगर खुशी मनानी भी होती तो वो शरीयत के दायरे में मनाई जाती। अब रहा ये जो आप बता रहे हैं कि चने बनाना या फलां चीज बनाना, तो देखिए अगर इस कॉन्सेप्ट से बनाते हैं कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को इस दिन शिफा हुई थी, तो फिर तो ये नजरिया गलत है। आप बनाए बनाकर जो है वो गरीबों में तकसीम करें, फुकरा में तकसीम करें, लेकिन नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की रिजा चाहने के लिए कि आपकी उम्मत तक कोई चीज पहुंचाई जाएगी तो आप अलैहिस्सलाम को खुशी होगी, इस नियत से बनाए, इसमें कोई हर्ज नहीं है।
ये एक इसाले सवाब की सूरत होगी और इस तौर पर ये तसव्वुर वो नहीं होगा कि जब तक हम चने नहीं बांटेंगे ये नहीं होगा तो फिर खुदा न खास हमारे साथ कोई नुकसान वाला,
ऐसा तो नहीं,
ऐसा कुछ भी नहीं है। तो बाद सूरह मुजम्मिल भी पढ़ते हैं और भी इस तरह की चीजें, औराद व वज़ाइफ वो भी सफर मुजफ्फर के महीने में पढ़ते हैं, कोई हर्ज वाली बात नहीं है, पढ़ने चाहिए, वजीफे भी पढ़ने चाहिए, लेकिन इस नजरिए के तौर पर बहरहाल जरूर उसको मना किया जाएगा कि कहें कि अगर ये ना पढ़ा तो फिर हमारे साथ ये मामला हो जाएगा। नमाज के हवाले से ऐसा कोई नहीं सोचता आसान साहब, लेकिन ये चने या इस तरह की बात, छोटी छोटी बात चीजें होती हैं कि जिसके लिए वो एक डर खौफ कि ये ना किया तो ये हो जाएगा, लेकिन नमाज अगर खुदा ना खास्ता रह गई है, नमाज कजा हो जाती है या कोई और फर्ज ऐसे छूट रहे हैं, उसके हवाले से तवज्जो नहीं होती।
वजह ये कि बुनियादी एतबार से कि इल्म से दूरी अच्छे माहौल से दूरी, तो इल्म से दूरी होती है और फिर इसके बाद कोई अच्छी सोहबत नसीब नहीं हुई होती तो इन चीजों की तरफ तवज्जो नहीं होती कि असल जो फर्ज है वो तो नमाज है।
बिल्कुल
ठीक है, जो चीजें अल्लाह ने लाजिम की हैं उनको छोड़ने की वजह से अल्लाह की, उसके रसूल अज़्ज़ा वजल्ला सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी हो रही होती है, उसकी तरफ तवज्जो नहीं जाती। ज़कात एक अरसे तक नहीं देते, पूरी ज़कात नहीं देते, शरई तरीके से ज़कात नहीं देते, रोजे बहुत से लोग होते हैं कि जो रोजे नहीं रखते, हज फर्ज हो जाता है हज नहीं करते, तो जो करने के काम होते हैं वो इसलिए नहीं करते कि उनको इस चीज का या तो इल्म ही नहीं होता या इल्म हो भी तो अच्छी सोहबत नसीब नहीं होती, तो नतीजा ये निकलता है कि वो बुरे कामों की तरफ पड़ जाते हैं। तो इल्म भी हासिल करें और अच्छी सोहबत के अंदर रहेंगे तो इंशाल्लाह असल जो बातें हैं उनकी तरफ तवज्जो जाएगी।
ठीक है, एक ये सवाल हमारे पास है, कहते हैं कि एक इस्लामी बहन की तरफ से सवाल है कि हमारे यहाँ इलाकों में जो 40वां या इस तरह का जो खत्म पाक होता है तो चावल वगैरह लोग तकसीम करते हैं, तो ये हर कोई ले सकता है?
ये 10वां 20वां 40वां ये जो किया जाता है ये शरान जायज़ है, और इसमें जो खाना वगैरह बनाया जाता है वो अगरचे के अग्निया भी खा सकते हैं, वो लोग के जो शरीफ फकीर नहीं है मालदार हैं वो भी खा सकते हैं, लेकिन इसमें बेहतर ये है कि फुकरा ही को खिलाया जाए, गरीबों को ही खिलाया जाए और वही इसे लें, क्योंकि असल मकसद होता है कि ये जो खाएगा उसके दिल में खुशी दाखिल होगी,
ठीक है,
और यही चीज जो है वो सवाब का जरिया बनती है। अब जो पेट भरा है, अमीर है और उसको कोई जरूरत नहीं है, उसको देंगे तो भले उसको खुशी हासिल होगी, लेकिन जो चीज एक गरीब आदमी को हासिल होगी वो उसके जरिए से हासिल नहीं होगी, तो इसलिए बेहतर यही है कि जो गुरबा है उनको ये खाना पेश किया जाए।
अल्लाह रब्बुल आलमीन हम सब के आज के इस प्रोग्राम को अपनी बारगाह में कबूल फरमाए, जो कुछ हमने आज सिलसिले में बयान किया, सीखा, सुनना, समझा, रब ताला हमें दुरुस्त तरीके के मुताबिक शरीयत मुतारा के अहकामात पर अमल करने की तौफीक अता फरमाए। مدنی چینل کے ناظرین، ہمارے پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.